यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भारतीय सहयोगको कोरोना विरूद्धको खोपको पहिलो खेप नेपाल भित्रियो। अमेरिकाको राष्ट्रपतिको पद सम्हालेकोमा जो बाइडेनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको बधाई सन्देश। बाइडेनद्वारा राष्ट्रपतिको पद सम्हाले लगत्तै कोविड 19 सामना गर्ने नीति सार्वजनिक। र फिलिपिन्समा एक युवतीको हत्याको अनुसन्धानमा लापरवाही गरेको भन्दै प्रहरी प्रमुखलाई बर्खास्त। कोरोना भाइरस विरूद्धको 10 लाख मात्राको खोप नेपाल आइपुगेको छ। नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज एयर इण्डियाबाट ल्याइएको हो। कोविशील्ड नामक उक्त खोपको मात्रा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो। सो अवसरमा मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूल अवस्थामा खोप अनुदान सहयोग गरेकोमा धन्यवाद दिँदै खोपले अब कोविड 19 नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। हस्तान्तरित ती खोपका मात्रा टेकु स्थित स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय भण्डारणमा राखिनेछ। भारतमा 70% प्रभावकारी देखिएको कोविशील्ड नामक खोप -2 डिग्री सेल्सियसदेखि -8 डिग्री सेल्सियसमा राख्न सकिने जनाइएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन विरूद्धको रिट निवेदनमाथिको बहस आज पनि जारी छ। प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिट निवेदनमाथिको अन्तिम सुनवाईमा रिट निवेदकका तर्फबाट कानून व्यवसायहरूले बहस गरिरहनु भएको छ। आजको सुनवाईमा अधिवक्ता टीकाराम भट्टराई, ओम प्रकाश अर्याल, रिट निवेदक समृद्ध खरेल लगायतले बहस गर्नुभयो। संवैधानिक इजलासमा भइरहेको आजको बहस पनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्ने विषयले वैधानिकता पाउने कि नपाउने भन्ने विषयमा नै केन्द्रित छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विशम्बर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासले सो रिटमा आइतबारदेखि निरन्तर सुनवाई गरिरहेको छ। प्रतिनिधि सभा विघटन विरूद्ध परेका 13 रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकसाथ सुनवाई भइरहेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले जो बाइडेनले अमेरिकाको 46 राष्ट्रपतिको कार्यभार सम्हाल्नु भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। आज उहाँलाई पठाउनु भएको बधाई सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल अमेरिका सम्बन्ध सधैँ सुमधुर रहँदै आएको उल्लेख गर्दै नेपालको विकासमा अमेरिकाबाट प्राप्त सहयोगको सराहना गर्नुभयो। यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कमला देवी ह्यारिसलाई उपराष्ट्रपतिको पद सम्हालेकोमा बधाई सन्देश पठाउँदै अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति निर्वाचित भएकोमा प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति जो बाइडेनको सक्षम नेतृत्वमा अमेरिकाले निरन्तर प्रगति र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सन्देशमा अमेरिकासँगको पुरानो मैत्रीलाई सबल तुल्याउने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक हित र चासोका विषयमा द्विपक्षीय तथा अन्तर्राष्ट्रिय महत्वका मामिलालाई अघि बढ़ाउन बहुपक्षीय तहमा अमेरिकी नयाँ नेतृत्वसँग सहकार्य गर्ने नेपालको चाहना व्यक्त गर्नुभएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदको शपथ लिएको केही घण्टामै अघिल्लो राष्ट्रपति डोनाल्ड ट्रम्पका केही महत्वपूर्ण नीतिहरू उल्टाउन शुरू गर्नुभएको छ। राष्ट्रपति बाइडेनले एक ट्वीट गर्दै अब धेरै विलम्ब नगरी ट्रम्पका केही नीतिहरू बदल्नुपर्ने बताउनु भएको थियो। राष्ट्रपति बाइडेनले राष्ट्रपतिको पद सम्हाले लगत्तै कोविड संकटको सामना गर्ने लगायतका 15 बुँदे कार्यकारी आदेश जारी गर्नुभएको छ। बाइडेन प्रशासनले यसअघिको सरकारले मौसम परिवर्तन र आप्रवासन सम्बन्धमा लिएको नीति बदल्ने भएको छ। राष्ट्रपति बाइडेनले आफ्नो कार्यकाल शुरू भएसँगै मुलुकमा पुनः प्रजातन्त्र सबल भएको बताउँदै आफूले सबै अमेरिकीको लागि निष्पक्षताका साथ काम गर्ने प्रश्न पार्नुभयो। यसैबीच कमला ह्यारिसले अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिका रूपमा शपथ लिनुभएको छ। ह्यारिस पहिलो अश्वेत उपराष्ट्रपति र पहिलो दक्षिण एसियाली अमेरिकी मूलको उपराष्ट्रपति पनि बन्नुभएको छ। 56 वर्षीय ह्यारिस भारतीय मूलकी आमा र जमैकाली मूलका पिताबाट जन्मनु भएको हो। एकअर्को घटनाक्रमका रूपमा अमेरिकाको राष्ट्रपति पदको शपथ ग्रहणको इतिहासमै निवर्तमान राष्ट्रपति ट्रम्प नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोह बहिष्कार गर्ने पहिलो व्यक्ति बन्नुभएको छ। नयाँ राष्ट्रपतिको औपचारिक शपथ ग्रहणमा सहभागी नभई उहाँले व्हाइट हाउस छाड्नु अघि आफूहरू फेरि कुनै न कुनै रूपमा व्हाइट हाउस फर्कने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेकपा निकट पत्रकारहरूको संगठन प्रेस संगठन नेपालको भेला अहिले राष्ट्रिय सभा गृहमा जारी छ। भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहनु भएको छ। नेपाल र इजरायलबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेररले सम्झौता प्रोटोकलमा हस्ताक्षर गर्नुभयो। हस्ताक्षर भएसँगै अब नेपालीहरूले इजरायलमा गएर केयर गिभर र नर्सिङ सहयोगीको रूपमा काम गर्न पाउनेछन्। पहिलो चरणमा जी2जी मोडेलबाट इच्छुक 500 कामदार इजरायल जान पाउनेछन्। कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरी शंकर चौधरीले दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बनाउन सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि इजरायली राजदूत खनान गोडेररले इजरायलमा नेपालीहरू कामदारका रूपमा नभई परिवारको सदस्यको रूपमा रहने र कुनै पनि किसिमको विभेद नहुने बताउनुभयो। भर्चुअल रूपमा कार्यक्रममा जोडिनुभएका इजरायलका लागि नेपाली राजदूत अन्जान श्राकेले नेपाली कामदारको हितमा दुवैतर्फ समन्वय र सहकार्य गर्ने बताउनुभयो। सरकारले सम्भव भएसम्म सबै सरकारी सेवा एउटै अनलाइनका माध्यमबाट प्रदान गर्ने गरी गत शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याएको छ। सरकारी सेवाका लागि सेवाग्राहीलाई कार्यालय नै धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यका साथ शुरू गरिएको नागरिक एपबाट सहज रूपमा सेवा लिन सकिने संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सुरुमा चाहिँ लगइन गर्दाखेरि अलिक प्रब्लम आयो, त्यसपछि नागरिकताबाट मैले हालेर गरेँ, प्यान नम्बरको लागि रेजिस्टर गरेँ, अफिसहरूमा गएर लाइन लागेर गर्नुभन्दा चाहिँ घर बसेरै अनलाइन मार्फत सजिलोसँग गर्नको लागि नागरिक एपबाट एकदमै राम्रो लाग्यो मलाई यो।
उहाँ हुनुहुन्थ्यो काठमाडौँमा स्नातक तहमा अध्ययन गरिरहनुभएका एक विद्यार्थी परिविज्ञ दाहाल। नागरिक एप सञ्चालनमा आएपछि विभिन्न किसिमका सरकारी विवरण सम्बन्धी जानकारी लिनका लागि घण्टौंसम्म कार्यालयमा लाइन बस्नुपर्ने झन्झट अन्त्य भएको र यसबाट सजिलै घरमै बसेर सेवा लिन सकिने अनुभव सुनाउँदै उहाँले जस्तै सञ्चालनमा आएको एक हप्ता पनि नबित्दै 3 लाख भन्दा बढी नेपाली नागरिकले नागरिक एप डाउनलोड गरिसकेका छन् भने लगभग 1 लाख जनाले यसबाट विभिन्न विवरण सम्बन्धी जानकारी लिइसकेको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। सरकारी सेवा सहज रूपमा जनताको हात हातमा पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको नागरिक एप मार्फत हाल 9 किसिमका सेवा लिन सकिनेछ भने पछि यसबाट 100 भन्दा बढी किसिमका सेवाहरू प्रदान गर्ने गरी काम भइरहेको संचार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव अनिल कुमार दत्तले जानकारी दिनुभयो।
प्यानको इन्फर्मेसन पनि त्यहाँबाट हेर्न सक्ने, अब जसको छैन त्यहाँबाट अप्लाई पनि गर्न सक्नुहुन्छ। सञ्चय कोषको विवरण, नागरिक लगानी कोषको विवरण, शैक्षिक विवरण प्लस टू र एसएलसीको, आफ्नो नागरिकताको विवरण, राजधानीको विवरण, मतदाता परिचय पत्रको विवरणहरू सबै अहिले जम्मा चाहिँ 9 वटा विवरणहरू हेर्न सक्नुहुन्छ। पछि गएर थप विवरणहरू हामी राख्छौँ।
यसको सञ्चालनका लागि मोबाइलको प्ले स्टोरमा गएर नागरिक एप डाउनलोड गर्नुपर्ने हुन्छ भने यो एप प्रयोग गर्नका लागि आफ्नो नाममा मोबाइल नम्बर अनिवार्य हुनुपर्छ। मोबाइल नम्बर राखिसकेपछि त्यो नम्बरमा 6 वटा अङ्कको कोड उपलब्ध हुन्छ। उक्त कोड राखेपछि परिचय पत्रको प्रकार छनौट गर्ने सुविधा हुन्छ, जसमा नागरिकता, मतदाता र राहदानीको परिचय पत्र छनौट गर्न सकिने सुविधा रहेको छ। अहिले प्राय सबै मानिससँग मोबाइल हुने हुँदा उनीहरूलाई आफ्ना सबै विवरण घरमै बसेर जानकारी लिनका लागि नागरिक एप निकै प्रभावकारी हुने बताउनुहुन्छ राष्ट्रिय सूचना प्रविधि केन्द्रका इन्जिनियर त्रिदेव चन्द्र यादव।
मल्टिपल गभर्नमेन्ट सर्भिसेसले एउटा अनलाइन प्लेटफर्ममा राख्नुलाई र सिटिजनहरूलाई सजिलो होस् त्यसकै लागि खास गरी लन्च गरेको। आजकल त नर्मल सबले नेट प्रयोग गरिरहेको हुन्छ, उसले चाहिँ डाउनलोड गर्ने बित्तिकै सहज भयो नि त।
सरकारले सेवाग्राहीको सहजताका लागि सञ्चालनमा ल्याएको नागरिक एप पूर्ण रूपमा सुरक्षित रहेको बताउनुहुन्छ संचार तथा सूचना प्रविधि मन्त्रालयका सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव अनिल कुमार दत्त।
दुईटा सेक्युरिटी अडिट गर्ने पार्टीबाट अडिट गराएको छ, यसलाई इथिकली ह्याक गरेर त्यसलाई ब्रेक गर्न खोज्ने जुन सिस्टम हुन्छ त्यसबाट पनि फुलप्रुफ भइसकेको हुनाले यो एकदम सुरक्षित छ।
हाल यस एपबाट प्यान नम्बर लिन मिल्छ भने नागरिकता, राहदानी, मतदाता परिचय पत्र, नागरिक लगानी कोष, सञ्चय कोष, शैक्षिक उपलब्धि लगायतका 9 प्रकारका विवरणहरू हेर्न सकिन्छ। आगामी दिनमा सरकारले भूमि सुधार तथा मालपोत सम्बन्धी सेवाहरू, सवारी चालक अनुमति पत्र सहित 100 भन्दा धेरै किसिमका विवरण सम्बन्धी सेवा यो एपमा एकीकृत गर्ने योजना बनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम।
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिनेले।
ओहो, स्कुल नखोलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। केपी ओली नेतृत्वको नेकपाले सप्तरीमा गर्न लागेको कार्यक्रम विथल्न खोजेको आरोपमा प्रचण्ड माधव समूहका सातजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महेश बस्नेतको नेतृत्वमा आज सप्तरीमा निकाल्न लागि मोटरसाइकल र्याली र प्रशिक्षण कार्यक्रमलाई विथल्न खोजेको भन्दै प्रहरीले प्रचण्ड माधव समूहका ती कार्यकर्तालाई नियन्त्रणमा लिएको हो। पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका 4 स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ जाँदै गरेको यात्रु बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै र अर्का एकजनाको उपचारका लागि वीरगंज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। यसैबीच सप्तरीको खड़क नगरपालिका स्थित हुलाकी सड़कमा गएराति मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा खड़क नगरपालिका 11 निवासी 21 वर्षीय मोटरसाइकल चालक शिवेन्द्र शाह र पछाडि सवार 25 वर्षीय अरविन्द यादव रहेको प्रहरीले जनाएको छ। कैलाली स्थित भन्सार कार्यालयहरू चालू आर्थिक वर्षको 6 महिनामा लक्ष्यभन्दा धेरै राजस्व उठाउन सफल भएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउद।
खकरौला भन्सार कार्यालयले आर्थिक वर्ष 2077-78 6,07,00,000 रूपियाँ राजस्व उठाउने वार्षिक लक्ष्य राखेकोमा पुष मसान्तसम्म 8.5 करोड़ राजस्व उठिसकेको भन्सार प्रमुख विमल कुमार शाहले जानकारी दिनुभयो। कोरोना संक्रमणपछि सीमा नाका खुल्ला नहुँदा र पछिल्लो समय खकरौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजस्वमा वृद्धि भएको प्रमुख शाहको भनाइ छ।
सीमापारी चाहिँ मान्छे फर्मली चाहिँ जान आउन पाइरहेका छैनन्। तिनीहरूले चाहिँ आफ्नो आवश्यकताका सामान चाहिँ यहाँ लोकल बजारमा किनिसके पछाडि सामानको डिमान्ड बढ्ने भएर सामानहरू चाहिँ भन्सार भएर बढ्यो। यहाँ आउने केही र मेटेरियलहरू पनि अहिले यो भन्सारबाट चाहिँ आउन थालेका छन्। राजस्वको संकलन अलिकति सकारात्मक देखिएको छ।
2 वर्ष अघि मात्र स्थापना भएको खकरौला भन्सारले गत आर्थिक वर्षभरिमा 5,80,07,000 रूपियाँ मात्र राजस्व उठाएको थियो। खकरौला भन्सारबाट कपडा, मोटर पार्ट र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन्। यो सँगै भारततर्फको सड़क राम्रो भई नेपाल सरकारले पशु वनस्पति र खाद्य क्वारेन्टाइन स्थापना गरी पशु वनस्पति र खाद्य सामग्रीको आयात निर्यातको व्यवस्था गरे अझै राजस्व बढ्ने बताउनुहुन्छ प्रमुख शाह।
इन्डियापट्टि बाटो अलिकति बिग्रेको छ, उताबाट आउने गाडीहरू चाहिँ आउन सकिरहेको छैन। यहाँ एक दुईटा इन्फ्रास्ट्रक्चरमा सुधार हुनुपर्ने कुरा देखिन्छ। प्लान्ट्स क्वारेन्टाइन, फुड क्वारेन्टाइनहरू, एनिमल्स क्वारेन्टाइन, यी क्वारेन्टाइनहरू यहाँ नजिकमा भइदियो भने कृषिजन्य उत्पादनहरू चाहिँ यहाँबाट बित्रिन सक्थ्यो, त्यसले पनि राजस्वमा प्रभाव पर्न सक्थ्यो।
कैलाली भन्सार कार्यालयले पनि 6 महिनामा लक्ष्यभन्दा बढी राजस्व उठाएको छ। कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडा,
चालु आर्थिक वर्षको साउनदेखि पुष महिनासम्मको जम्मा लक्ष्य भनेको 3,90,00,000,000 थियो। लक्ष्यमा 4,35,00,00,000 चाहिँ असुली भएको छ। यसले गर्दा लक्ष्यको 112% हामीले असुली गर्न सफल भएका छौँ।
कैलाली भन्सार कार्यालयबाट यो अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड, भुजिया, दालमोट, बिस्कुट, आलु जस्ता खाद्य वस्तुको आयात धेरै भएको छ। सरकारले सीमा नाकामा रहेका राजस्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजस्व संकलनमा अझै वृद्धि हुने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
यो रिपोर्ट पछि अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। फिलिपिन्समा एक युवतीको हत्याका सम्बन्धमा प्रभावकारी अनुसन्धान गर्न नसकेको भन्दै मनिलाका प्रहरी प्रमुखलाई बर्खास्त गरिएको छ। नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजित एउटा पार्टीमा होटलमा मृत फेला परेकी क्रिस्टिन डासेरालाई बलात्कार गरी हत्या गरेको आशंका गरिएको छ। शुरूमा प्रहरीले ती युवतीमाथि बलात्कार भएको भन्दै 3 जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेकोमा पछि उनीहरूलाई रिहा गरेपछि प्रहरीको अनुसन्धानमाथि प्रश्न उठेको थियो। 23 वर्षीय मृतक युवतीको परिवारले प्रहरीले लापरवाही गरेको र अस्पतालको स्वास्थ्य रिपोर्ट समेत झुट्टा पेश गरेको भन्दै प्रहरीमाथि उजुरी हालेको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। भारतीय सहयोगको कोरोना विरूद्धको खोपको पहिलो खेप नेपाल भित्रियो। अमेरिकाको राष्ट्रपतिको पद सम्हालेकोमा जो बाइडेनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको बधाई सन्देश। बाइडेनद्वारा राष्ट्रपतिको पद सम्हाले लगत्तै COVID-19 सामना गर्ने कार्यकारी आदेश जारी। र फिलिपिन्समा एक युवतीको हत्याको अनुसन्धानमा लापरवाही गरेको आरोपमा प्रहरी प्रमुखलाई बर्खास्त। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।